नमस्कार, कार्यक्रम घटना र विचारबाट आदरणीय श्रोता विविध राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूको प्रस्तुति र विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले प्रत्येक साता सोमबारदेखि शुक्रबारसम्म साँझ 7 बजेको समाचारपछि रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जबाट प्रसारण हुने कार्यक्रम घटना र विचार हाम्रो वेबसाइट www.onlineradionepal.gov.np र www.radionepal.gov.np मा लगन गरी संसारभर प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौं। सबैभन्दा पहिले आज प्रसारण हुने मुख्य विषयहरू।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवालाई। नेपालमा कोरोना भाइरसको संक्रमण दर घट्दो, संक्रमण दर 5% भन्दा कम।
संक्रमणको अवस्थाले पूरा गर्दा केही अवस्थाहरू सुधार उन्मुख छन्।
नेपाल र भारत बीच सदियौं पुरानो र नजिकको सम्बन्ध रहेको पूर्व परराष्ट्र मन्त्री डाक्टर महतको भनाई। कोरोना महामारीमा अग्रपंक्तिमा रहेर काम गरेका स्वास्थ्य कर्मीले किन पाएनन् सरकारले तोकेको जोखिम भत्ता। यसै सन्दर्भमा शिक्षण अस्पतालका प्रवक्तासँग गरिएको कुराकानी लगायतका विषय लिएर उपस्थित भएका छौं।
राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोक्नु भएको छ। मौजुदा मन्त्री परिषदका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र बहादुर हमालले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिशमा उक्त मन्त्रालयको जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।
हाल भारत भ्रमणमा रहनुभएका नेपाली काँग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले नेपाल र भारतबीच सदियौं पुरानो र नजिकको सम्बन्ध रहेकाले समय समयमा दुई देश बीचको सम्बन्धमा समस्या देखा पर्नु स्वाभाविकै रहेको बताउनु भएको छ। भारत भ्रमणका क्रममा बनारस स्थित बनारस हिन्दू विश्वविद्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले नेपाल भारतबीच धार्मिक, आर्थिक, सांस्कृतिक लगायतका धेरै विषयमा सयौं वर्षदेखि सम्बन्ध रहँदै आएको र नजिकको सम्बन्ध भएका नाताले पनि कुनै विषयमा कहिलेकाहीँ असम्मतदारी देखिनु पनि स्वाभाविकै रहेको बताउनुभयो। उहाँले कुनै विषयमा विवाद पनि आउन सक्ने भन्दै सबै विषयलाई दुवै तर्फबाट वार्ताको टेबलमा बसेर निकास निकाल्नु पर्ने र वार्ताबाटै समस्या समाधान खोजिनु पर्नेमा जोड दिनुभयो। पूर्व परराष्ट्र मन्त्री समेत रहनुभएका डाक्टर महतले दुई देश बीचको सम्बन्धलाई विश्वासका आधारमा बलियो बनाउनु पर्ने भन्दै अघिल्लो सरकारको अस्थिर र अपरिपक्व परराष्ट्र नीतिका कारण दुई देशका बीचमा असम्मतदारी बढेको बताउनुभयो। वर्तमान सरकारले विश्वासमा आधारित रहेर आफ्ना छिमेकी एवं विश्व समुदायसँग सन्तुलित र परिपक्व परराष्ट्र नीति अख्तियार गर्ने धारणा पनि उहाँले राख्नु भएको थियो।
नेपालमा कोरोना भाइरसको संक्रमण दर 5% भन्दा कममा झरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले COVID-19 परीक्षण गर्दा संक्रमण दर 5% भन्दा कम देखिएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो।
संक्रमणको अवस्थाले पूरा गर्दा केही अवस्थाहरू सुधार उन्मुख छन्। अझै केही समय हामीले धैर्यता धारण गर्नुपर्छ र हामीले गर्न सक्ने संक्रमण रोकथाम नियन्त्रणका लागि गर्न सक्ने उपायहरू मबाट, हामीबाट, परिवारबाट, टोलबाट, छरछिमेकबाट हामी सबैले निर्वाह गर्न सक्ने, गराउन सक्ने वातावरण भयो भने केही समयपछि अझ सहज हुन्छ र हामीलाई त्यति धेरै चिन्ताको अथवा जोखिमको अवस्था छ भन्नुपर्ने अवस्था रहँदैन।
12,404 जनामा कोरोना भाइरस परीक्षण गर्दा 596 जनामा संक्रमण देखिएको थियो। उहाँका अनुसार यो संक्रमण दर कोरोना भाइरसको दोस्रो लहरको शुरूआत पछिकै सबैभन्दा कम हो। पछिल्लो एक महिनाका बीचमा 60% संक्रमण घटेको छ। मन्त्रालयका अनुसार भदौको पहिलो साता 40,338 सक्रिय संक्रमित रहेकोमा अहिले त्यो संख्या 15,942 पुगेको छ। कोरोना भाइरस विरुद्धको खोप, सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागू गर्न देखाएको तदारुकता र महामारी नियन्त्रणमा सरकारले अख्तियार गरेको नीतिका कारण संक्रमण घट्दै गएको देखिएको छ। यसैबीच नेपालमा पछिल्लो 24 घण्टामा थप 785 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 12,195 जनाको कोरोना परीक्षण गर्दा PCR विधिबाट 663 तथा एन्टिजेन विधिबाट 122 जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालमा हाल सक्रिय संक्रमितको संख्या 14,787 रहेको छ, जसमध्ये 13,622 जना होम आइसोलेसन, 1,165 जना संस्थागत आइसोलेसन, 314 जना सघन उपचार कक्ष तथा 111 जना भेन्टिलेटरमा रहेका छन्। यही अवधिमा थप 888 जना निको भएका छन् भने 12 जनाको मृत्यु भएको छ। पछिल्लो 24 घण्टामा 1,27,532 जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
सरकारले कोरोना महामारीको समयमा अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्य कर्मीका लागि शत प्रतिशत जोखिम भत्ताको व्यवस्था गरेको भए पनि कतिपय अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्य कर्मीहरूले पूर्ण जोखिम भत्ता पाएका छैनन्। पहिलो चरणको कोरोना महामारीको समयमा आफ्नो पूर्वाह नगरी काम गरेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजका कतिपय कर्मचारीहरूले आफूहरूले पाउनुपर्ने पूरा जोखिम भत्ता नपाएको गुनासो गरेका छन्। सरकारले शत प्रतिशत भत्ता दिने भनेकोमा अस्पतालले 60% मात्रै उपलब्ध गराएको त्यहाँ कार्यरत स्वास्थ्य कर्मीहरूको गुनासो छ। पहिलो चरणको रकम नै बाँकी रहेको र दोस्रो चरण अन्तर्गत गरिएको कामको पनि दिँदै नदिएको, सेवा गर्ने समय तालिका पनि समान नभएको, सरसफाई कर्मचारीले बढेको तलब पनि नपाएको कर्मचारीहरूको गुनासो छ। यसरी ज्यानको जोखिम मोलेर काम गरेका मध्ये जुनियर डाक्टर, स्टाफ नर्स र सरसफाई कर्मीहरू बढी मारमा परेका छन्। अस्पतालले भने सरकारबाट सबै रकम उपलब्ध नभएकोले आफूहरूले दिन नसकेको जनाएको छ। यसै सन्दर्भमा रहेर हामीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजका प्रवक्ता एवं सूचना अधिकारी राम विक्रम अधिकारीलाई, फ्रन्ट लाइनमा रहेर काम गरेका कर्मचारीलाई सरकारले तोकेको जोखिम भत्ता किन नदिनु भएको भनी सोधेका छौं।
अब यो चाहिँ यस्तो छ, सरकारले निर्णय त गर्यो तर त्यसरी निर्णय गरे अनुसारको रकम चाहिँ हामी कहाँ चाहिँ प्राप्त भइसकेको छैन। त्यसो भए जे जति सरकारबाट आएको थियो त्यो चाहिँ हामीले दिइसक्यौं। नर्सिङको मात्रै कुरा भएन, यहाँ 2500 भन्दा बढी कर्मचारी छन्। ती सबै त्यसैगरी नै बिरामीको सेवामा चाहिँ दत्तचित्त भएर लागेका छन्। भनेपछि ती सबैलाई दिनुपर्ने हुन्छ हामीले। त्यसले गर्दाखेरि जुन रकम सरकारी उसबाट आउँछ त्यो रकम चाहिँ अपुग हुन्छ। त्यसले गर्दाखेरि हामी तलबको 50% चाहिँ आन्तरिक स्रोतसँगै जुटाएर त्यो चाहिँ वितरण गरेका छौँ।
त्यति मात्र नभएर यहाँहरूले एउटा सिफ्टमा काम गर्ने कर्मचारीलाई एक किसिमले दिनुपर्नेमा घण्टा नहेर अथवा डबल सिफ्ट गर्ने कर्मचारीलाई पनि दिनको हिसाबले एकैचोटि हो भनेर दिनुभएको छ। त्यो त श्रम शोषण भएन र
एक दुईजनामा कता कता टेक्निकल के पर्यो होला, सलमति भयो होला, तर प्रिन्सिपली हामीले त्यसो गरेका छैनौँ। फ्रन्ट लाइनर भने जस्तो आइसियूमा काम गर्ने उहाँहरूलाई चाहिँ 10% हिसाबले त्यो इन्सेन्टिभ दिने काम भएको छ, जोखिम भत्ता हामीले उपलब्ध गराएका छौँ। ती बाहेकका अरू इन्डाइरेक्टली जुन इन्भल्भ छन् उनीहरूलाई चाहिँ मात्रै हामीले तलबको 50% दिया हौँ। यदा कदा एक दुईजनालाई कता कता केही भएको छ भने त्यसलाई हामी फेरि मिलाएर उनीहरूलाई उपलब्ध गराउँछौँ।
हामी मिलाएर गर्छौँ भन्नुभयो। पहिलो पटकको कोरोनाको पैसा पाएको छैन, दोस्रो पटक त के हो भने उहाँहरू अन्य छ, हामीले अहिलेसम्म पाएको छैनौँ भन्नुहुन्छ। पहिलो पटक कोरोना देखियो नि त्यति बेलै पनि त पाएको छैन भने दोस्रो पटक के हुन्छ?
यो चाहिँ कुरा के हो भने जसको हाजिरी मिलेको छैन, ड्युटी रोस्टर अनुसारको हाजिरी छैन, त्यो चाहिँ भनेपछि के आधारमा दिने? त्यस्ताहरूको चाहिँ रोकिरहेको छ, त्यो त्यहाँको इन्चार्जहरूले यो ड्युटीमा आएको हो भनेर रोस्टर बनाएर सिफारिस गरिदिएको अवस्थामा उपलब्ध गराउन सकिन्छ। नत्र कसरी उपलब्ध? भोलि बेरुजी आउँछ, जो मान्छे ड्युटीमै आएको छैन उसले चाहिँ क्लेम मात्र गरेर त भएन नि, हाजिरी त कमसेकम हुनु पर्यो, थम्बप्रिन्ट त देखिनु पर्यो त्यहाँ। त्यस्तोको मात्रै त्यो केहीको पर्या छ, त्यस्तो सबैको
दावी गर्ने कर्मचारीहरूले आफ्नो हाजिरी त हेरे होला होइन, अथवा तपाईँले काममा खडाइसकेपछि उहाँले हाजिरको व्यवस्था प्रशासनिक व्यवस्था होला, त्यो निकाय होला होइन, त्यति कामै नगरिकन त मलाई पारिश्रमिक दिउँ त भन्दैनन्।
यो चाहिँ मलाई लाग्छ नर्सिङ स्टाफहरूमा चाहिँ यो खालको समस्या होइन, समस्या चाहिँ त्यो आउटसोर्सिङबाट जति पनि हामीले कामदारहरू ल्याएको छौँ क्लिनरहरूको रूपमा, उनीहरूको चाहिँ यस्तो भएको छ, त्यो मिलाउँदैछ। अहिले भर्खर पनि म त्यहीँबाट आउँदैछु कि थम्बप्रिन्टको हाजिरी, जबकि त्यो नम्बरमा उसको नामै छैन, भनेपछि कतिको जिरो आएको, ड्युटीमा त्यो नामै छैन, त्यस्ताहरूलाई चाहिँ अब त्यो ड्युटीमा काम त गरा देखिन्छ, फेरि त्यहाँ नाम छैन थम्बप्रिन्टमा। त्यस्तोको लागि अहिले हामीले फेरि चेक गर्न लाएर बायोमेट्रिक हाजिरी मिलाउँदैछौँ।
सरसफाई कर्मचारीहरूको कुरा मात्र यो भन्नुभयो, त्यो मात्र नभएर जुनियर डाक्टरहरू, स्टाफ नर्सहरू अथवा नर्सिङमा काम गर्ने अन्य व्यक्तिहरूको पनि अझै पनि पाइएको छैन, पहिलोचोटि पनि पाएको छैन, यहाँले भन्नुभयो हाजिरी छैन भन्नुभयो। धेरै कर्मचारीको के देखियो, धेरै स्टाफहरू के देखियो भने हाजिरी बढी के 8 घण्टा गर्नुपर्नेमा 16 घण्टा अथवा 12 घण्टा पाए पनि 8 घण्टाकै हिसाबले दिएको देखियो नि त।
अब हेर्नुहोस् त, क्राइसिसको बेलामा हामीसँग म्यान पावर कम थियो, जनतालाई हामीले सेवा जसरी पनि सेवा दिनुपर्ने अवस्था थियो। खास गरेर चाहिँ दोस्रो लहरमा बिरामीको जुन खालको चाप थियो र हाम्रा स्टाफहरू पनि धेरै इन्फेक्टेड भएको थियो, त्यो बेलामा हामीले भएको एक्जिस्टिङ म्यान पावरबाट त्यो सेवा दिनुपर्ने, त्यस कारण यहाँ सधैँ घण्टाको हिसाब हुँदैन, जनताको सेवामा कहिलेकाहीँ 2-4 घण्टा बढी पनि काम गर्नुपर्छ। त्यसको सबै हामीले इन्सेन्टिभ नै खोज्यौँ, त्यसको चाहिँ हामीले थप पारिश्रमिक मात्रै खोज्ने भन्ने पनि हुँदैन, हामीले त अस्पताल कसरी सञ्चालन गर्ने भन्ने पनि एक खालको समस्या थियो। अहिले पनि हामीलाई तलब कमलाई गाह्रो छ,
कर्मचारी त समान हुने होइन,
त्यस्तो कुनै छन् भनेदेखि छुटफुट भएका अथवा त्यस्तो नपाएका कोही हुनुहुन्छ भनेदेखि त्यसलाई सम्पर्क राख्नु पर्यो, कर्मचारी प्रशासनमा सम्पर्क राख्नु पर्यो, राखेपछि उनीहरूले त्यहाँ छानबिन गर्छन्, ऊ एलिजिबल छ दिनुपर्ने हो भनेदेखि उसले सिफारिस गर्छ, आर्थिकले दिन्छ, त्यसमा कुनै समस्या त छैन।
प्रशासनिक हिसाबले यहाँले भन्दाखेरि दिनुपर्छ दिन्छ भन्नुभयो, तर पहिलो पटक कोभिडको अहिलेसम्म पाएको छैन भनेपछि त कहिले पाउने उहाँहरूले?
त्यस्तोको लागि यहाँ निवेदन दिनुभयो, कार्यकारी निर्देशक समस्या मैले यो पाएको छैन भनेर निवेदन दिनु पर्यो, त्यो छानबिन हुन्छ, दिन मिल्ने हो भने, नमिल्ने विभिन्न कारणहरू पनि हुन सक्ला फेरि, पहिला त अस्पताल व्यवस्थापनलाई जानकारी हुनु पर्यो,
आफ्नो
काम गरेको थाहा हुन्छ, तर उसले नपाइरहेको काम गरेर पनि पाएको पाएको छैन, जोखिम भत्ता पाएको छैन भन्ने कुरा त अब लेखेर नदिनु त थाहा हुँदैन नि त। यतिका कर्मचारी 2500 कर्मचारीमा कसले पायो कसले पाएन त कसले थाहा हुन्छ? जुन हाजिरीको हिसाबमा पठाएको छ पठाइरहेको छ, मतलब अघि पनि भने जसको हाजिरै छैन सम्पिटमा जिरो छ, जिरो देखाइरहेको छ, कुनै हाजिरै केही पनि देखिया छैन भने त्यस्तोको त पठाउनु मिलेन नि, आधार त हुनु पर्यो नि।
तपाईँले भने अनुसार भन्यो भने जसले 50% 60% अथवा 50% जो भत्ता पाएछन् उहाँले तपाईँ आधा चाहिँ भत्ताको हाजिरको हिसाबले दिनुभयो आधा दिनुभयो त्यसो भयो?
हामीले दिएको भनेको चाहिँ जो फ्रन्ट लाइनर थियो उनीहरूलाई 10% पनि दिया छ, जुन चाहिँ इन्डाइरेक्टली उनीहरू इन्भल्भ छन् सेवा गरेका छन् तिनीहरूलाई चाहिँ तलबको 50% भन्यो।
कोभिडमा काम गर्ने जुनै डाक्टर नर्सिङ र सरसफाइ कर्मचारीहरू फ्रन्ट लाइनर पर्छै पर्दैन,
फ्रन्ट लाइनरमा सबै ठाउँमा त पर्दैन, त्यो पदले मात्र फ्रन्ट लाइनमा पर्ने होइन, डाक्टर नर्स बाहेकका पनि अरू एकदम प्रत्यक्ष रूपमा त्यो लाससँग खेल्न पर्ने ती पनि फ्रन्ट लाइनर पर्छन्, सरसफाई कर्मीहरू फ्रन्ट लाइनरमा पर्छन्। भनेपछि खालि डाक्टर नर्सको मात्रै कुरा भयो, र अर्को कुरा के भने नि डाक्टरहरू पनि तपाईँ सबैलाई एउटै डालोमा
हालेर कोभिडमा फ्रन्ट लाइनमा आफ्नो ज्यानलाई जोखिममा राखेर सेवा गर्न आए नि उहाँहरूको श्रमको सम्मान हुन्छ कि हुँदैन?
अवश्य हुन्छ, गर्नुपर्छ, राज्यले गरिरहेछ, हामीले पनि गर्नुपर्छ, सबैले गर्नुपर्छ, पुरै भयो त्यसमा।
पहिलो पटक पाएन, दोस्रो पटक पाउँछ नि पाउँदैन?
पहिलो पटक अब सर यसो छ नि त, सरकारले दियो भने पाउने हो, सरकारबाट चाहिँ यहाँ उपलब्ध हुनु पर्यो, यहाँ जोखिम भत्ता सप्लाई भइसकेपछि मात्रै अनि अस्पतालले दिन सक्ने हो, नभए त कसरी दिन्छ? अस्पताल सञ्चालन गर्ने यति गाह्रो छ अहिले,
सरकारले हजुरहरूले पैसा दिएको छ त्यसो
हामीले पुरा दिइरहेको छैन, केस बेसिसको आधारमा दिएर
टाउको गनेर भन्ने तपाईँहरूको प्रशासन छ, तपाईँहरूले हेर्ने पनि होइन र सरकारले टाउको गन्ना भन्ने धनचिचिङमा तपाईँहरूले दिने होइन र
मागेको सबै दिन्छ, सरकारले दिन सकिरहेको छ त, त्यो अवस्था छ त, सरकारको पनि आफ्नो समस्याहरू होला नि त,
सरकारले नदिएर तपाईँले नदिनु भएको
कहाँ दिन त हामीसँग कहाँ हुन्छ सर? औषधि किन्न पर्यो, उपकरण किन्न पर्यो, अस्पताल सञ्चालन गर्नु पर्यो, हामीसँग हुन्छ चाहिँ कहाँ? महिनामा 9 करोड त तलबै खुवाउनुपर्छ, हामीले 9 करोड चाहन्छ भनेपछि त्यति सजिलो छैन, टिचिङ हस्पिटल त्यति सहज रूपमा सञ्चालन भइरहेको छैन, बाहिर सतही रूपमा बाहिरबाट हेर्दा एक खालको देखिएला, तर हाम्रो पीडा त हामीसँग छ नि, हामीले कसरी सञ्चालन गरिरहेको छौँ, कसरी जनतालाई सेवा दिन्छ?
तपाईँहरूको एउटा प्रशासनिक निकायमा बस्नुहुन्छ होइन, एउटा पीडा होला, तर जो आफ्नो ज्यानलाई बाजे राखेर न्यून तलमा काम गर्ने कोरोनाको बेला आए उहाँहरूको पीडा त तपाईँहरूले बुझ्दै नबुझ्दै,
त्यो जसले गरेका छन् त्यो त हामीलाई पो थाहा हुन्छ, को फ्रन्ट लाइनमा काम गरेछ, जसले प्रत्यक्ष रूपमा काम गरेर जसले सेवा गरेका छ त्यसलाई अब कोही मानिलिनुहोस् कि कोही डाक्टर चाहिँ कोही हाजिरै भएको कोभिड भरि चाहिँ घरमा बसिरहेको छ उनीहरूलाई पनि तपाईँ फ्रन्ट लाइनर भनेर भन्नु मिल्छ?
टेक्निकल नर्सिङहरू टेक्निकल पर्सेन्ट पर्छ, तपाईँ त टेक्निकल भनेर दिनुभएको छैन भत्ता दिनुपर्छ भनेर किन हो टिचिङमा यस्तो भयो?
नर्सिङमा चाहिँ जस्तो खास गरेर चाहिँ सिस्टर नर्सिङ सुपरभाइजर यिनीहरू चाहिँ टेक्निकलमा पर्छ, अब यो त हाम्रो कुरा भयो, स्टाफ नर्स चाहिँ प्रशासनिकमा पर्छ, त्यो त विश्वविद्यालयले बनाएको संरचना हो नि, हामीले बनाएको चिज होइन, त्रिभुवन विश्वविद्यालयले कुन पद कुनमा पर्छ भन्ने कुरो उसले निर्धारण गर्ने कुरा हो,
उनीहरूले नर्सिङ स्टाफहरू टेक्निकल होइन,
उनीहरू टेक्निकललाई मानेछ, स्टाफ नर्स
मानेको छैन कि होइन?
होइन नि, अब प्रशासनिकमा राखेको छ, स्टाफ नर्स भनेको 5 क हुनुपर्ने, प्राविधिक हुनलाई क हुन्छ, 5 क भयो भने चाहिँ त्यो प्राविधिक भनेर बुझिन्छ, तर उनीहरूलाई 5 खमा राखिया छ, ख भनेपछि खले प्रशासनिक भएर जनाउँछ।
भत्ताका कुराहरू छन् नि, सबैले समान किसिमले पाउँछन् या तलमाथि हुन्छ, के हुन्छ भत्ता?
राति ड्युटी गर्ने त जस तोकिया छ त्यो तोकियो भन्दा समान रूपमा पाउँछ, त्यसमा तलमाथि त हुँदैन।
केही दिन अगाडि सरसफाई कर्मचारीले आन्दोलन पनि गरे होइन, हामीले पाएनौँ भनेर, अब ठेकादारले ठेका दिने, अब जो सरसफाईमा काम गर्ने मान्छेहरू जो कर्मचारी उहाँहरू पीडित हुने, यो अवस्था रहिरह्यो भने अप्ठ्यारो होला, यो विषयमा के सोच्नु भएको छ कि?
अवश्य यहाँले उठाउनु भएको सन्दर्भ उठाउनु जेल उठाउनु भएको छ त्यो जायज हो, सरसफाई कर्मीकोमा चाहिँ अहिले हाम्रो समस्या उत्पन्न भएको छ कि, समस्या यो खालको छ कि अर्को टेन्डर पनि नयाँ टेन्डर पनि भइसकेको अवस्था छैन, र टेन्डर भइसकेपछि अब टेन्डर कसरी पर्छ, कसलाई पर्छ, कतिमा पर्छ त्यसपछि निर्धारण हुने कुरा हो, अहिले हामीले पुरानै ठेकदारबाट चाहिँ रिक्वेस्ट गरेर चाहिँ सञ्चालन गरिरहेको छौँ, र हामीले अस्पतालले जति रकम दिइरहेछ नि त्यति एमाउन्टमा चाहिँ ती कामदारहरूले चाहिँ पाएको छैनन् भन्ने गुनासो अहिले आएको छ, त्यसैको अहिले हामीले छानबिन गर्दैछौँ, ठेकदारलाई बोलाएर त्यो सबै हारीहरू हेरेर गर्दैछौँ, र दिएको अस्पतालले जति टाउको गरेर दिइरहेछ त्यो रकम चाहिँ पाउनुपर्छ उनीहरूले भनिन्छ। गुनासो के पनि छ भने कामदारहरूले अस्पतालले जति उनीहरूको नाममा दिइरहेछ त्यसलाई चाहिँ कटौती गरेर दिएको छ, भन्छ केही रकम केही सय चाहिँ घटाएर उसले चाहिँ दिएछ, हामीले यसरी दिएछ भन्ने पनि गुनासोहरू आएको छ, त्यो हामी छानबिन गर्दैछौँ, र उनीहरूले पाउनुपर्छ, र अस्पतालले दिएछ, श्रमको शोषण कहिले पनि गर्दैन शिक्षण अस्पतालले, उनीहरूले श्रम गरे बापत उनीहरूले पाउने पर्ने रकम दिइरहेको छ।
अहिले हामीसँग कुरा गर्दै हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजका प्रवक्ता एवं सूचना अधिकारी राम विक्रम अधिकारी।
अब सुनौ केही घटनाक्रमहरू।
जनता समाजवादी पार्टी जसपा नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सुकुम्बासी समस्या दिगो रूपमा समाधान गर्नुपर्ने बताउनु भएको छ। पत्रकारसँग आज कुराकानी गर्दै उहाँले वास्तविक सुकुम्बासीहरूको पहिचान गरी तिनीहरूको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्ने बताउनुभयो। सुकुम्बासी समस्या समाधानका लागि सरकारको स्पष्ट नीति नहुँदा समस्या बारम्बार आउने गरेको भन्दै बुटवलको मतिपुर औद्योगिक क्षेत्रमा भएको घटना गलत भएकाले सुकुम्बासी समस्या समाधान गर्नतर्फ सरकारले ध्यान केन्द्रित गर्नुपर्ने उहाँले बताउनु भन्नुभयो।
अफगानिस्तानमा दुई दिन अघि भएको हिंसात्मक आक्रमणमा आइएसको हात रहेको बताइएको छ। तालिबानको सेनाले काबुलमा भएको सो हिंसात्मक विस्फोटमा पनि कम्तीमा 50 जनाको ज्यान जाने गरी भएको हमलामा आइएसको हात रहेको बताएको हो। अफगानिस्तानमा विद्रोही तालिबानले गत महिना विद्रोह गरेर शासन हत्याएपछि गत शुक्रबार सबैभन्दा ठूलो हिंसात्मक हमला भएको थियो। एकजना आत्मघाती बम हमलाकारीले उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको एउटा मस्जिदमा प्रार्थनाको समय पारेर सो आक्रमण गरेको थियो।
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आइसिसी प्लेयर अफ द मन्थ अवार्ड जितेका छन्। लामिछानेले पुरुषतर्फ सेप्टेम्बर महिनाका लागि प्लेयर अफ द मन्थको अवार्ड जितेका हुन्। मतको आधारमा लामिछानेले बंगलादेशका नासुम अहमद र अमेरिकाका जसकरण मल्होत्रालाई पछि पारेका हुन्। सन्दीपले सेप्टेम्बर महिनामा आइसिसी क्रिकेट विश्वकप लिग दुईको 6 खेल खेल्दै 18 विकेट लिएका थिए। उनले उक्त पपुवा न्युगिनी विरूद्ध 35 रन खर्चेर 4 विकेट तथा 11 रन खर्चेर 6 विकेट हात पारेका थिए भने ओमान विरूद्ध 18 रन खर्चेर 4 विकेट लिएका थिए। हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यही सकिन्छ। आजलाई कार्यक्रमबाट सहकर्मीहरू तुलसी सापकोटा, मुकुन्द भण्डारी, विद्याप्रसाद उपाध्याय र म सरिता खनाल बिदा हुन्छौ। नमस्ते।